सरोकार कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। मलाई प्रविधिमा साथ दिनुहुन्छ मित्र रमा वाग्ले। आदरणीय श्रोता, पश्चिम एशियामा देखेको तनावका कारण पेट्रोलियम पदार्थमा भइरहेको मूल्य वृद्धिले गर्दा देशको आर्थिक मेरुदण्ड मानिने उद्योग वाणिज्य क्षेत्रमा प्रभाव देखिन थालेको छ भने यसले विभिन्न किसिमका चुनौती र समस्याहरू हुन सक्ने कुराहरू आइरहेका छन्। पछिल्लो समय पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिले महँगी बढ़ने संकेत गरेको छ भने यस्तो परिस्थितिमा उद्योग वाणिज्य क्षेत्रले आफूलाई कसरी सम्हालेर अगाडि बढ़नु पर्ला, यसका लागि के उपाय अपनाउनु पर्ला, नागरिक प्रतिको दायित्व यस क्षेत्रले कसरी अगाडि बढ़ाउन सक्छ भन्ने विषयमा कुराकानी गर्दैछौ। यसको लागि हामीसँग हुनुहुन्छ नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्मा। पूर्वदर्शी, स्वागत छ कार्यक्रममा।
धन्यवाद, शुभ प्रभात।
अहिले पछिल्लो समय जुन पश्चिम एसियामा युद्धका कारणले गर्दाखेरि त्यसको प्रभाव हाम्रा जस्ता देशहरूमा देखिएको छ, यसले गर्दाखेरि मूल्य बढ़ने कुराहरू आइरहेका छन्, खास गरेर पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको कारणले। यो अवस्थामा देशको एउटा आर्थिक मेरुदण्डको रूपमा मानिने उद्योग वाणिज्य क्षेत्रले पनि आफूलाई सम्हालेर जानुपर्नेछ र नागरिक प्रतिको दायित्व पनि उसले पूरा गर्नुपर्नेछ। यो अवस्थामा के भन्नुहुन्छ?
यो अब अन्तरिम कालमा जुन अहिले हामीले देखिरहेका छौँ, यो मिडल इस्टमा जुन वार भइरहेछ, त्यसबाट एउटा त अलिअलि मूल्यमा प्रभाव त परेकै छ। संसारभरिको मार्केटमा यसले इम्प्याक्ट गरेका छ, पेट्रोलियम प्रडक्टको भाउ बढ्या छ, सँगसँगै थुप्रै मेटल प्रडक्ट्सहरूको अभाइलेबिलिटी घट्या छ, यसले कन्ज्युमर प्राइसलाई माथि लैजान्छ, सामानको उपलब्धतालाई सुरुमा समस्या आउन सक्छ, त्यस कारणले सरकारले पनि चनाको भएर काम गर्नुपर्ने समय छ भने हामी निजी क्षेत्रले पनि सकेसम्म यो अहिलेको प्रब्लमलाई चाहिँ कसरी मिटिगेट गर्ने भनेर हरेक इन्डस्ट्रीले हरेक व्यवसायले केही न केही स्ट्रेटेजिक डिसिजन्सहरू गर्नुपर्ने बेला छ, किनकि अहिले मेटेरियलहरूको उपलब्धता पनि छैन क्या। कतिपय मेटेरियलहरू, जस्तो म औषधि उत्पादन गर्दछु, औषधिका कतिपय कच्चा पदार्थहरू सप्लायरहरूले अहिले हामीसँग छँदै छैन, दिनै सक्दैनौँ भनेर, अर्थात् प्राइसको पनि कुरा भएन कि, उपलब्धै गराउन सकिँदैन भन्ने खालको कतिपय ठुल्ठुला चाहिँ कम्पनीहरूले चाहिँ यो मेटेरियल अहिले हामी दिन सक्दैनौँ भनेर मेसेज गरिरहेको परिस्थिति छ। त्यस कारणले सरकारलाई चाहिँ अब अलिकति यो इन्टरिम पिरियडमा केही समयको लागि पेट्रोलियम प्रडक्टमा सरकारले लिँदै आएको अलि ट्याक्सेसहरू कम गर्ने जुन धेरै सरकारहरूले गरिरहेछन् होइन, नेपाल सरकारले पनि त्यसमा सोच्दा राम्रो हुन्छ, त्यसबाट अभाइलेबिलिटी बढाउनलाई सहजता हुन्छ, किनकि नेपाल आयल कर्पोरेसनको निकै धेरै नोक्सान भयो भन्ने पढ्न पाइन्छ। यदि त्यो नोक्सान चाहिँ धेरै छ भने ट्याक्स कम गरेर अनि प्राइसमा समायोजन गर्न सकिन्छ, सो द्याट त्यो कम चाहिँ उपलब्धता जुन हुने अहिले समस्या छ त्यसलाई उपलब्धता पनि बढाइयोस् र मूल्य वृद्धिलाई पनि एउटा लेभलमा राख्न सकिन्छ। अब जहाँसम्म खाद्य पदार्थ, औषधि, लत्ता, कपडा या औद्योगिक वस्तुहरूको कुरा छ, यसले समग्रमा लामो समय त फरक नपर्ला, तर केही समयलाई मूल्य वृद्धिको चाप हामीसँग रहन्छ, मेटेरियलको अभाइलेबिलिटीको समस्या रहन्छ, त्यसलाई कसरी मिटिगेट गर्ने, जस्तो अब नेपालले चाहिँ भन्नुहोस् न, अहिले ठ्याक्कै यो कृषिको समय आउँदैछ, अब मल खाद पाउँदैन होला, अब रासायनिक मल चाहिँ किनेर ल्याउन चाहिँ अब कठिन हुने देखिन्छ, किनकि यसमा चाहिने चिजहरू धेरै जसो हामी यो मिडल इस्टसँग ओरिजिनेट हुने सरसामानबाट चाहिँ यो बन्द छ, आइदर ग्यास चाहिन्छ या केमिकलहरू चाहिन्छ या पेट्रोलियम डेरिभेटिभ्सहरूबाट बन्छ यिनीहरू। अब दोस्रो चाहिँ अहिले हामीलाई समस्या भएको के हो भने, अब यो एसियामा सबैभन्दा बढी पेट्रोलियम प्रडक्ट चाहिँ मिडल इस्टबाटै आएर हाम्रो साउथ र साउथ इस्ट एसियाका कन्ट्रीहरूले हामी चल्ने रहेछ होइन, अब त्यो सप्लाई नै चाहिँ ठ्याक्कै बन्द भएर त्यहाँ बोटलनेक भएपछि पेट्रोलियम प्रडक्टको सर्टेज त हुने नै भयो। फेरि हामीलाई अर्को समस्या के हो भने, हाम्रो छिमेकीहरू धेरै ठुल्ठुला राष्ट्र छन्, उनीहरूको आफ्नै डिमान्ड एकदम धेरै हुने हुनाले चाहिँ जब जब अन्तर्राष्ट्रिय क्राइसिसहरू आउँछ तब तब नेपालको सप्लाई चेन चाहिँ उनीहरूले अलिक रोकिदिन्छ, कम गरिदिन्छ, किनकि उनीहरूलाई आफ्नै देशको लागि बढी चाहिन्छ। अब त्यस्तोमा हामीसँग अल्टरनेट स्रोत पनि छैन कि, पेट्रोलियम प्रडक्ट किन्ने पनि हामी भारतमा मात्रै किन्छौँ, हामीसँग अर्को तेस्रो कुनै स्रोत नै छैन, त्यस कारणले हाम्रो पेट्रोलियम प्रडक्ट म्यानेज गर्ने ठाउँमा पनि अलिकति केयरफुल्ली हामी अल्टरनेटिभ इनर्जीहरूतिर जान ढिलो गर्नु हुँदैन, जस्तो इलेक्ट्रिफिकेसन गर्ने, ग्यासको सट्टा इलेक्ट्रिसिटी चलाउने, पेट्रोल डिजेलको सट्टा इलेक्ट्रिक भेहिकलहरूमा चेन्ज गर्ने यस्ता खालका दीर्घकालीन सोचहरू पनि हामीले चाँडचाँडै गर्नुपर्नेछ भने अहिले इन्टेरिममा अहिले तुरुन्तै गर्न आवश्यक भएकोमा सरकारले अलिकति ट्याक्स रिड्युस गरेर पेट्रोलियम प्रडक्टको अभाइलेबिलिटीलाई इन्हान्स गर्ने र व्यवसायलाई स्मुथ बनाउनलाई सहयोग गर्ने कामहरू गर्दा चाहिँ अलि धेरै प्यानिक हुँदैन जस्तो लाग्छ मलाई बजार।
नयाँ सरकारले यहाँले भने जस्तै पेट्रोलियम पदार्थबाट चल्ने गाड़ीहरूलाई सकभर चाहिँ विद्युतीय माध्यमबाट चलाउनको लागि पनि प्रयास गर्ने भन्ने कुरा गरिरहेको छ। यसलाई चाहिँ गाड़ी मात्र नभएर उद्योग धन्दाहरू पनि त्यसरी चलाउन सकिने त्यो कि अरू अहिले पनि चलिरहेछन् तर जुन चाहिँ पेट्रोलियम पदार्थ प्रयोग हुन्छ नि
बिस्तारै कन्भर्ट गरिरहेछौ। अहिले धेरै इन्डस्ट्रीहरूले यो फोसिल फ्युलबाट बिस्तारै क्लिन इनर्जीमा इलेक्ट्रिसिटीमा कन्भर्ट गर्न खोजिरहेछौँ। उदाहरणको लागि बोइलरहरूलाई इलेक्ट्रिक बोइलरमा लैजाने या अलि इफिसियन्सी इनर्जी इफिसियन्सी स्ट्यान्डर्ड्सहरू बढाउँदै लैजाने क्लिन प्रडक्सन टेक्नोलोजीहरूमा इन्भेस्टमेन्ट गर्ने यस्तो कामहरू भइरहेछ तर यसले अलिक टाइम लाग्छ। आजको भोलि गर्न सकिने कुराहरू होइनन्, यसमा क्यापिटल इक्विपमेन्टहरू चाहिन्छ। तर पनि त्यसलाई चाहिँ दीर्घकालीन रूपमै नेपाल सरकारले प्रवर्धन गर्दा देशको पनि हित हुन्छ र नेपालले आफ्नै ऊर्जा क्लिन ऊर्जा प्रयोग गरेर विदेशमा जुन हामी एकदम धेरै पेट्रोलियम प्रडक्ट आयात गरेर धेरै डिपेन्डेन्ट छौँ त्यसलाई हामी डिपेन्डेन्सी घटाउनलाई त्यसले धेरै मदत गर्छ, त्यो हामीले गर्नै पर्नेछ।
अहिलेको उद्योग वाणिज्यको क्षेत्रको हेर्दाखेरि जुन पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि छ त्यसको प्रभाव परिसकेको हो या पर्ने चरणमा हो?
होइन, पर्ने चरणमा छ। यसले मूल्य वृद्धिको मात्रै कुरा नगरौँ न, प्रडक्ट अभाइलेबिलिटीमा समस्या आउनेवाला छ। यदि यो धेरै लामो यो उद्योग चल्यो भने यसले प्रडक्ट अभाइलेबिलिटीमा समस्या गर्छ। त्यस कारणले अब जुन इसेन्सियल कमोडिटिजहरू छ त्यसमा सरकारले अलिकति चुस्त काम नगरिकन चाहिँ यो बजारमा अलिअलि अभाव हुन थाल्छ। त्यस कारणले अभाव कम गर्नु पनि अहिलेको मुख्य लक्ष्य हुनुपर्छ। प्राइस त फेरि छँदैछ, प्राइसमा प्रेसर छँदैछ, प्राइस अलिअलि बढेको पनि छ। जस्तो मेरो औषधिको कच्चा पदार्थमा थुप्रै प्रडक्टमा चाहिँ प्राइस बढेको छ। त्यो प्राइस बढ्दाखेरि हुने समस्या त ल हामी लोकल इन्डस्ट्रीले हामीले सकेसम्म एब्जर्ब गरौँला, तर मेटेरियल नै पाएन भने त फेरि समस्या बढ्दै जान्छ नि।
इन्द्र सुना सर, यहाँले भन्नुभयो नि जुन कच्चा पदार्थको कुराहरू सबै कुराहरू बाहिरबाटै ल्याउनु पर्ने हुन्छ या ती पदार्थहरू नेपालमा पनि बनाउन सकिने स्थिति छ तत्कालको लागि?
अहिलेसम्म औषधिको कच्चा पदार्थहरू त हामीले आयातै गर्नुपर्छ। नेपालमा कुनै बनाउने चाहिँ अहिलेसम्म इन्डस्ट्री खुलेको छैन किनकि हामी कहाँ त्यो इको सिस्टम डेभलप भइसकेकै छैन। त्यो बाहेक पनि अरू धेरै इन्डस्ट्रिजहरूले कच्चा पदार्थ बाहिरबाटै ल्याउँछन्। त्यस कारणले हाम्रो अहिलेको म्यानुफ्याक्चरिङ सेक्टर चाहिँ धेरै जसो विदेशबाट आयातित कच्चा पदार्थमा आधारित छ। कच्चा पदार्थको आफै उत्पादन गर्न सकिने त्यसको लागि जस्तो भन्नुहोस् न, अब हामी कहाँ आइरन उत्पादन हुन सक्थ्यो होला, हाम्रो फलामखानी कुनै पनि उत्खनन भएको छैन, हाम्रो न हामी तामाखानी उत्खनन गरेको छौँ, न अरू कुनै मेटल हामीले उत्खनन गरेको छौँ, न हामीसँग छ भनिएको रिजर्भ चाहिँ ग्यासको या पेट्रोलियम प्रडक्टको हामी उत्खनन गरिरहेछौँ। त्यस कारणले हामीले यी धेरै कुराहरू चाहिँ थुप्रै कामहरू गर्न बाँकी छ हाम्रो देशमै। त्यो अनुसारको नीति नियम र त्यो अनुसारको इन्भेस्टमेन्ट टेक्नोलोजी यो सबैमा लगानी गर्नुपर्नेछ। मलाई आशा छ अहिलेको सरकारले, अब भर्खर सरकार आएको छ, केही राम्रो काम गर्छु भनेर उसले धेरै प्रयत्न गरेका छ। त्यस कारणले हामी धेरै आशावादी छौँ, निजी क्षेत्रले बाटो हेरिराखेका छ। यसमा हामी सरकारसँग मिलेर यो अहिलेको उपलब्धतालाई पनि सुनिश्चित गर्ने, प्राइसको पनि एउटा लेभलभित्र राख्ने कोसिस गर्ने यो कामहरू गर्नुपर्नेछ। तर अब समग्रमा औषधिको क्षेत्रमा भन्दा हाम्रो लामो समयदेखि 18-19 वर्षदेखि नेपाल सरकारले औषधिको मूल्य नियन्त्रण गरेका छ, त्यो कहिले पनि रिभ्यू नै गरेका छैन।
हजुर,
अब त्यो चाहिँ रिभ्यू गर्न धेरै ढिलो भइसक्यो क्या। यदि त्यो हामीले रिभ्यू नगर्ने हो भने त्यो जुन जुन औषधिमा धेरै नै मूल्य नियन्त्रणको नकारात्मक प्रभाव परेको छ त्यो औषधिहरूको अभाव हुन सक्छ। त्यसमा सरकारले अलिक चुस्त काम गर्न जरुरी छ। स्वास्थ्य मन्त्रालय औषधि व्यवस्था विभागले अलिक चाँडै काम गर्न आवश्यक देख्छु म।
यसो यहाँले भन्नुभयो नि मूल्यको पुनरावलोकनका कुराहरू, यहाँहरू उद्योग व्यवसायका कुरा गर्दै हुनुहुन्छ, त्यसै गरेर यातायात व्यवसायले हाम्रो पनि मूल्य रिभ्यू भएको छैन भन्दै हुनुहुन्छ र यो देशमा
उहाँहरूको मूल्य रिभ्यू नभए भने 1-2 वर्ष हो, औषधिमा 18 वर्ष हो।
त्यही त, यो समय पनि अलिकत प्रतिकूलको बेला पनि उद्योग व्यवसाय सबैले चाहिँ यो गर्यो
त अलिकति आज मात्रै भने होइन नि त, हामीले त यो सुझाव दिइरह हो धेरै लामो समयदेखि दिइरह हो, तत्कालीन सरकारहरूले गर्दै नगरे हो के।
मैले
यो आजको मात्रै इस्यु होइन नि त, हामीले त सुझाव दिइरह हो सर्टेज नहोस् भनेर। अब हाम्रो उद्देश्य चाहिँ के हुनु पर्यो भने अभाइलेबिलिटी पनि इन्स्योर गर्नु पर्यो, नचाहिँदो तरिकाले मूल्य वृद्धि पनि हुनु भएन। यो दुइटै कुरालाई ब्यालेन्स गर्दाखेरि कन्ज्युमरलाई पनि हानि हुँदैन, सरकारले पनि राम्रो काम गर्न सक्छ र इन्डस्ट्री पनि सर्भाइभ गर्छ।
अहिलेको जुन परिस्थिति छ, महँगाई बढेको कुराहरू आइरहेका छन्, के सूचकाङ्कहरू देखिएका छन्, यो खास गरेर यस्तो समस्या आउन सक्छ भनेर चाहिँ उपभोक्ताहरूले पनि स्टक सामानहरू राखिदिएको कारणले यो स्थिति सिर्जना भएको हो या आपूर्ति नै कम भएको के देखिन्छ? यहाँ त
संसारभरि अप्ठ्यारो परेपछि मान्छेले प्यानिक बाइङ गर्छ,
हजुर,
अनि अब कन्ज्युमरहरूले अलिक बढी किन्छन्। संसारमा सप्लाईको अहिले संसार त नभनौँ, हाम्रो क्षेत्रमा यो विशेष गरी हाम्रो साउथ र साउथ इस्ट एसियामा मेटेरियलको सप्लाईमा प्रब्लम आएको छ, अभाइलेबिलिटीमा प्रब्लम आएको छ, त्यसले स्वभावत मूल्यमा चाहिँ प्रेसर पर्छ। मेटेरियलै नपाएपछि मान्छेले बढी तिर्दा पनि पाइँदैन, किन्नै सकिँदैन नि त। त्यस्तो अवस्थामा कहीँ न कहीँ त्यसले तुरुन्तै बजारमा चाहिँ क्राइसिस नहोस्, विशेष गरी इसेन्सियल मेडिसिनमा जस्तो अब लाइफ सेभिङ ड्रग त चाहियो नि त, मान्छेको ज्यान बचाउनु पर्यो, त्यस्तो औषधिहरूको उपलब्धताको लागि चाहिँ हामीले मिलेरै काम गर्नुपर्छ। त्यो अलिकति ध्यान दिएर काम गर्न सकियो भने यो उपलब्धता पनि सुनिश्चित गर्न सकिन्छ। तर तपाईँहरूले भने जस्तो यही क्राइसिस आएको बेलामा तपाईँहरू भन्नुहुन्छ भन्ने चाहिँ होइन, यो हामीले विगत 10 वर्षदेखि भनिरहेछौँ यसलाई डाइनामिक बनाउनुहोस् भनेर। जस्तो पेट्रोलियम प्रडक्टमा आज महँगो आयो, महँगो बेच्छ नि त सरकारले पनि आफै,
हजुर,
यो 18 वर्ष अगाडिको पेट्रोलियम प्रडक्टको प्राइस फिक्स गरेर त्यही प्राइसमा सरकारले बेचाए त होइन नि त।
जस्तो यहाँहरूले यो भनिरहँदाखेरि मैले यहाँको औषधि क्षेत्र अथवा चाहिँ उद्योगमुख कुरा मात्र नगरेर समग्र रूपमा हेर्दाखेरि 77-78 सालतिर हेर्ने भने पेट्रोलियम पदार्थको मूल्य यो भन्दा अघिल्लो पटक समायोजन गरेको रेसियोमै थियो, तर महँगाई बढ्यो, यो कारण के होला?
होइन, यसको समग्रमा के हुन्छ भने कन्ज्युमर प्राइस इन्डेक्स नै बढेको छ। नेपालको महँगी बढ्नुको पछाडि हाम्रो अर्थतन्त्र भारतीय अर्थतन्त्रसँग जोडिएको छ, होइन,
हजुर,
त्यसैले अब भारतमा मूल्य वृद्धिको चाप हुँदाखेरि नेपालमा स्वत चाप हुन्छ। फेरि नेपालमा धेरै उत्पादन हुँदैन नि त, हामीले धेरै जसो विदेशबाट ल्याएर नेपालमा बेचिरहेको व्यवसाय गरेका मान्छे धेरै छन्, यहाँ आयात गरेर बिक्री गर्ने धेरै छन्, होइन, आफ्नो उत्पादन त कति छ र हाम्रो जिडिपीमा हाम्रो उद्योगको क्षेत्रको हेर्नुभयो भने 5.3% भन्दा माथि जान सकेका छैन, धेरै लामो समय भइसक्यो। भनेपछि हाम्रो आफ्नै उत्पादन त धेरै कम छ नि, त्यस कारणले हाम्रो यो प्राइसको चाप जुन हामी कुरा गरिरहेछौँ त्यो हाम्रो उत्पादनको कारणले भएको होइन, विदेशी बजारमा विदेशी उत्पादकहरूले प्राइस बढाउने हुनाले चाहिँ नेपालको बजारमा बढायो, र दोस्रो चाहिँ डलरको भाव स्थिर राख्न नसकेको हुनाले, अब डलरमा किन्दाखेरि $5 सामान आज भाउ नबढायो भए पनि डलरको भाव नेपालमा बढेको हुनाले सामान महँगो हुन्छ,
हजुर,
भएको चाहिँ त्यो हो।
उत्पादन लागत बढ्दा उद्योगहरूले पनि यसको व्यवस्थापन गर्नुपर्ने हुन्छ, यहाँ कसरी गरिराख्नु भएको छ? नाफा घटेपछि मूल्य बढाएर गर्नु भएको छ या चाहिँ आपूर्ति बढी गरेर गर्नु भएको छ?
अहिले हेर्नुहोस्, हामीले आपूर्ति सहज नै गरिरहेछौँ, जुन उत्पादन हामीले बनाइरहेछौँ आजको दिनसम्म, भोलि कस्तो परिस्थिति आउँछ यो प्रेडिक्ट गर्न त्यति सहज छैन, होइन, तर सरकारले धेरै भयो, तपाईँले औषधिको क्षेत्रमा हेर्नुभयो भने सरकारले प्राइस कन्ट्रोल गरेको हुनाले धेरै कम्पनीहरू ब्याङ्करप्ट नै भइसक्यो, औषधि उत्पादन गरेर व्यवसाय गर्न चाहेका इन्भेस्टमेन्ट गरेका कम्पनीहरू चाहिँ अब ब्याङ्करप्ट नै भयो भनेपछि त्यो एक हिसाबले धेरै कम्पनीहरू सिक भएका छन्। नीतिहरूमा चाहिँ समय सापेक्ष सुधार गर्न नसक्दा हुने समस्याहरू यस्तै हो, त्यस कारणले यसलाई चाहिँ अलि वैज्ञानिक तरिकाले समाधान नगरिकन हुँदैन, र हामी औषधि मात्रै सबै चिज अरू सबै महँगो भएर औषधि मात्रै सस्तो हुनुपर्छ भन्ने जुन एउटा भाष्य हामीले सिर्जना गरेका छौँ त्यो पनि एउटा हाम्रो समाजको लागि धेरै ठुलो समस्या छ।
नागरिकहरूलाई उपभोक्ताहरूलाई जुन मूल्य वृद्धि भइरहेको छ त्योबाट बचाउनको लागि सहज आपूर्ति गर्नको लागि संकटको बेलामा देशका सबै क्षेत्रको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ, यसको लागि उद्योग वाणिज्य क्षेत्रको भूमिका उहाँहरूले आफ्नो भूमिका कसरी निभाउनु पर्ला?
होइन, अहिले हामीले हेर्नुहोस् न, सबैभन्दा ठुलो भूमिका त हामीले चाहिँ उपलब्धता सुनिश्चित गरिरहेका छौँ, प्राइस बढाएको छैनौँ, केही समयलाई हामीले होल्ड गरिरहेको छौँ, होइन, हाम्रो लागत बढे पनि हामीले सेम प्राइसमा औषधि दिइरहेछौँ भने इन्डस्ट्रीले सक्ने जति त एब्जर्ब गरिरहेको छ र सहयोग पनि गर्न खोजिरहेछ। खालि हामी चाहिँ के भने यसलाई जहिलेसुकै एउटै कुरा गरिराखेर हामीले यो हामीले गर्नुपर्ने कामहरू चाहिँ जिम्मेवारी ट्रान्सफर गर्ने काम गर्नु हुँदैन। सरकारी अड्डाहरूले चाहिँ विगतमा के भयो भने अलि धेरै पपुलिस्ट कुराहरू धेरै गर्ने र जे निर्णय गर्नुपर्ने त्यो निर्णयहरू पछाएर राख्ने प्रवृत्ति धेरै हावी भएको हुनाले नेपालका यी कुराहरू चाहिँ थाँतिरहेका हुन्। नभए अहिले हेर्नुभयो भने आजको दिनसम्म त औषधि अभाव भएको छैन, औषधिको क्षेत्रमा खाद्यान्न पनि अभाव भएको छैन, तर हुन सक्छ, त्यस कारणले अलिक केयरफुल्ली काम गरौं भन्ने हो। अहिले
समय परिवर्तन भएको छ, सरकार पनि परिवर्तन भएको छ, जेनजी आन्दोलन पछि भएको निर्वाचन पश्चात नयाँ सरकार पनि आएको छ, होइन? यो अवस्थामा यहाँले भन्नुभयो नि साझेदारीका कुरा अगाडि जोड्नु भएको थियो, सरकार र निजी क्षेत्र बीच समन्वय गरेर कसरी अगाडि बढ्नु पर्ला? यहाँ एउटा किनभने पूर्व अध्यक्ष पनि हुनुहुन्छ नेपाल उद्योग परिसंघको एउटा छाता संगठनको।
मलाई लाग्छ हामीले अहिले गर्नुपर्ने के हो भने समग्रमा उपलब्धताको मूल्याङ्कन गर्ने, के सामग्रीहरूमा चाहिँ अब नभई नहुने चाहिँ इसेन्सियल कमोडिटिजहरूमा तुरुन्तै हामीले काम गर्नु पर्यो, होइन? हाम्रो मौजदात कति छ, कति चाहिन्छ, देशको बजारलाई, देशको जनसङ्ख्यालाई कति सामान भयो भने केही समयलाई पुग्छ भनेर मूल्याङ्कन गर्नु पर्यो। त्यो गर्ने संस्थाहरू छन्, जस्तो उद्योग मन्त्रालय, आपूर्ति मन्त्रालयभित्र ती इन्स्टिट्युसन्सहरू छन्, र औषधिको हकमा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र औषधि व्यवस्था विभागले यसमा काम गर्नु पर्यो। हामी त्यसमा सहयोग गर्न तत्पर छौँ, सबै निजी क्षेत्रका संस्थाहरूले यसमा सहयोग गर्छन् र हामी हाम्रो जिम्मेवारी चाहिँ असल तरिकाले नै निर्वाह गर्न चाहन्छौँ, सरकारलाई पुरै समर्थन साथ गर्न सक्छौँ। हामी
यस्तो कठिन परिस्थिति आउँदाखेरि सबै ठाउँमा समस्या पर्छ, हामीहरू आत्मनिर्भर बन्न सकिरहेका छैनौ, यसको लागि त दीर्घकालीन रूपमा नीति लिएर अगाडि बढ्नु पर्ला। उद्योग परिसंघ भए, उद्योग वाणिज्य संघ, उहाँले चाहिँ अप्ठ्यारो पर्दाखेरि बोल्ने, अरू बेला चाहिँ त्यति चासो नदेखाएको यस्ता समस्या भएका हुन्।
तपाईँले त्यो भने मिलेन, हामीले त म सन् 2016 भने हामीले कति वर्ष भयो, 10 वर्ष भयो नेपालको कानूनहरू चाहिँ उत्पादन मैत्री भएन, उद्योग मैत्री भएन, लगानी मैत्री भएन, यसलाई सुधार गर्नु पर्यो भनेर हामीले त दफादार कानून अनुसार परिवर्तन गर्नु पर्यो भने 10 वर्षभन्दा बढी भयो। तत्कालीन सरकारमा रहने मान्छेहरूले सुन्या नसुन्याई गरेर त्यसलाई मतलब नगरिया भएर यो समस्या बढेर आएको हो। त्यस कारणले हामीले दीर्घकाल सोच राखेरै सरकारलाई सुझाव दिइरहेको छौँ, सरकारलाई मात्रै होइन पार्लियामेन्टलाई पनि हामीले दियौँ। अब मलाई लाग्छ अहिलेको सामान्य प्रधानमन्त्री स्वयंले हामी व्यावसायिक वातावरण सुधार गर्छौँ भनेर भनिरहनु भएको छ, उहाँले एउटा एकदम राइट मेसेज दिइराख्नु भएको छ, अहिलेको अर्थमन्त्रीले त्यो काम गर्छु भनिरहनु भएको छ। त्यस कारणले हामी धेरै आशावादी छौँ, धेरै परिवर्तन चाहिएको छ, नचाहिने कानूनहरू नेपालीहरूले काम गरेर खान नसक्ने गरी बनाइएका ओभर रेगुलेसन्सहरू चाहिँ खारेजै गर्नुपर्नेछ, त्यो मलाई विश्वास छ अहिलेको सरकारले केही न केही त्यसमा गर्ला।
हजुर, यी त भयो सरकारले गर्ने कुराहरू, केही कुराहरूमा चाहिँ उद्योग व्यवसायहरूले पनि सुधार
हामीले गरिरहेछौँ। तपाईँले जस्तो हामीले सप्लाईलाई कन्टिन्युसली उपलब्ध गराउने नम्बर वान हाम्रो दायित्व हामीले निर्वाह गरिरहेछौँ, दोस्रो नेपालमा लगानी वृद्धि गर्नको लागि यो यो चिजहरूले हामीलाई अप्ठ्यारो भयो, यसलाई सुधार गरौँ भनेर हामीले सुझाव दिइरहेका छौँ, त्यसलाई हामीले खोल्ने बित्तिकै नेपालभित्र पनि लगानी बढाउन सकिन्छ, उत्पादन बढाउन सकिन्छ। पहिलो कुरा त हाम्रो नीति रिभर्सल गर्नु पर्यो कि, नेपालको नीति के हो भने आजको दिनसम्म विदेशमा जुनसुकै सामान पनि नेपालमा चाहिँ ट्याक्स तिरेर ल्याएर बेच्न पाइने हामीले बनाएको नीति हो, उत्पादन गर्ने नीति होइन। त्यस कारणले यो आयातमुखी अर्थतन्त्रलाई करेक्सन गर्नलाई उत्पादनमुखी बनाउनु पर्यो नि त, त्यो बनाउनु त मैले त सक्दिनँ नि, एउटा इन्डस्ट्रीले सक्ने कुरा भएन, या कुनै एउटा इन्स्टिट्युसन प्राइभेट सेक्टरको इन्स्टिट्युसनले पनि सक्दैन। यसमा प्राइभेट सेक्टर, गभर्मेन्ट, पार्लियामेन्ट सबैले सँगै काम गर्नुपर्नेछ, जनताले पनि त्यसमा त्यही अनुसारको सहयोग साथ दिनुपर्छ। कहीँ इन्डस्ट्री खुल्यो भने चलाउनै नसकिने वातावरण बन्छ, लोकल प्रब्लमहरू धेरै सिर्जना हुन्छन्। त्यस कारणले यो सबै समाजले नै उत्पादनमुखी अर्थतन्त्र बनाउनलाई, नेपालमै रोजगारीका अवसर सिर्जना गर्नलाई, लगानी वृद्धि गर्नलाई, साइन्स टेक्नोलोजीमा इन्भेस्टमेन्ट गर्नलाई प्रवर्धन गर्नुपर्नेछ, हामी त्यसको लागि सरकारसँग सँगै काम गर्न चाहन्छौँ।
यसको लागि कानुनी समस्याहरू मात्र छन् या व्यावहारिक समस्याहरू पनि छन्?
धेरै छन्, कानुनी छ, सरकारी अड्डाहरूले गर्ने झमेलाहरू छन्, भ्रष्टाचारको व्यापक जालो छ, यी धेरै कुराहरूमा सुधार सँगै गर्नुपर्छ, त्यसको लागि हामी काम गर्न चाहिरहेका छौँ।
हजुर, हामी कुराकानीको अन्त्यमा पुगेका छौँ। कुराकानी गर्दै गर्दाखेरि खास जुन पछिल्लो अवस्था सिर्जना भएको छ, पश्चिम एसियामा देखेको युद्धको कारणले देखेको तनावले गर्दा गर्दाखेरि हाम्रा जस्ता देशहरूमा जुन चाहिँ पेट्रोलियम पदार्थदेखि लिएर धेरै चिजहरू चाहिँ आयात गर्नुपर्ने हुन्छ, तिनीहरूमा प्रभाव परेको छ। यस्तो अवस्थामा उद्योग व्यवसायदेखि लिएर समाजमा जो जुन क्षेत्रमा छ तिनीहरूले चाहिँ अलिकति सम्हालिएर होइन एक किसिमको चाहिँ सहयोगात्मक भावना लिएर अगाडि बढ्नुपर्ने हुन्छ। यो अवस्थामा उद्योग व्यवसायहरूलाई के भन्नुहुन्छ अथवा समग्र नागरिकहरूलाई के भन्नुहुन्छ? किनभने
हामी नागरिकको पनि यसमा दायित्व छ, धेरै होर्डिङ नगरौं होइन, चाहिने मात्रै लिउँ आफूलाई आवश्यक पर्ने मात्रै, भोलि मलाई यो पनि चाहिएला ऊ पनि चाहिएला पाइँदै नपाइएला भनेर धेरै किनेर राख्ने चाहिँ हामी नगरौं। उपलब्धता छ नेपालमा, नेपालको बजारमा नर्मल्ली के हुन्छ भने आयात गरेर राख्ने भएको हुनाले एक दुई महिनाको लागि हामीसँग स्टक हुन्छ सबै खालको प्रडक्टहरूको, नभए पनि धेरै जसो प्रडक्टको हुन्छ। त्यस कारणले हामीले उपलब्धता चाहिँ हुँदैन कि भनेर धेरै आत्तिएर एकैचोटि खरिद पनि गर्नु परेन। दोस्रो कुरा, हामी सरकारका निकायहरूले चाहिँ अब यसको एसेसमेन्टतिर लाग्नु पर्यो कि हामीलाई कुन कुन वस्तु कति समयको लागि कति चाहिन्छ, हाम्रो मौजदातमा कति छ र के चिजमा चाहिँ यसको अभाव हुन सक्छ, त्यसमा हामीले मिलेर काम गर्न सक्यौँ भने यो समस्या समाधान गर्न सक्छौँ। विगतमा पनि हामीले यस्ता धेरै चुनौतीहरू भोगेको हो, चाहे त्यो हाम्रो इकोनोमिक ब्लकेडको टाइममा होस् या कोभिडको टाइममा होस्, नेपालको निजी क्षेत्रले धेरै रिजिलियन्स भएर धेरै जिम्मेवारी तरिकाले चाहिँ यो आफ्नो जिम्मेवारी निर्वाह गरे हो र त्यो अहिले पनि हामी गर्छौँ। मलाई विश्वास छ हामी अहिलेको यो क्राइसिसबाट बाहिर निस्किन्छौँ। हालाकि यसको प्रेसर चाहिँ मूल्यमा पर्छ अलिअलि, कुनै कुनै चिजको उपलब्धतामा पर्ला, तर त्यसलाई हामीले म्यानेज गर्नुपर्छ।
हजुर हुन्छ, हामीलाई समय दिनुभयो, यहाँलाई धन्यवाद,
धेरै धन्यवाद।
आजको कार्यक्रममा हामीले कुराकानी गर्यौं नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्मासँग। यसै कुराकानी सँगसँगै सरोकार कार्यक्रम यही पूरा हुन्छ। प्राविधिक मित्र रमा वाग्लेलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी विदा हुन्छु। नमस्ते।